रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक साथी दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आइसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा हामी साइनो परियोजनाको कार्यक्षेत्र मनाङ जिल्ला नासङ गाउँपालिका वडा नम्बर 1 तालमा भएको कार्यशालाको बारेमा जानकारी नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष गेलजे लामा शेर्पासँगको कुराकानी, आदिवासी जनजातिको दैनिक जीवनयापनमा प्रकृति र जैविक विविधताको महत्व र यसको संरक्षणका लागि के गर्नुपर्छ भन्ने बारेमा ताल गाउँका केही स्थानीयहरूको विचारसँगै सन्देशमूलक सामग्री र गीत पनि तपाईँलाई सुनाउनेछौ। कार्यक्रम सुरुवात गरौं आदिवासी जनजाति समुदायको पहिचान बारे तयार पारेको यो गीत।
Sweet.
नेपाल आदिवासी जनजाति महासंघ नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो। विक्रम सम्मत 2047 सालमा स्थापना भएको महासंघ एक स्वायत्त राजनीतिक रूपमा गैर पक्षपाती र मुनाफा रहित राष्ट्रिय संस्था हो। नेपालका आदिवासी जनजातिहरूको हक हित अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघ संस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ। आजको कार्यक्रममा हामी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पासँग महासंघले गर्दै आइरहेको कार्यक्रमहरूमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गर्नेछौ।
अध्यक्षज्यू, कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवादहरू।
अहिलेको परिवेशलाई हेर्दा नेपालमा आदिवासी जनजातिको अधिकारको वर्तमान अवस्था कस्तो पाउनु भएको छ?
अहिलेको परिस्थितिमा नेपालमा आदिवासी जनजातिको अधिकारहरू जुन संविधानले दिएको अधिकारहरूले पनि सकेर चुनौतीको विषयहरू बनिरहेको छ। त्यसमा हाम्रो जुन आदिवासी जनजातिको अभियन्ता सहितको सबैले जुन आफ्नो क्षेत्रबाट योजना अधिकारहरूलाई लागू गर्नलाई पहल गरिरहेको छ।
आदिवासी समुदायहरूको अधिकार सुनिश्चितको लागि तपाईँहरूले उठान गर्नुभएको मुद्दा कहाँ पुगेको छ? कार्यान्वयनमा चाहिँ के कस्ता चुनौतीहरू यहाँहरूले सामना गर्नु परेको छ?
अब अधिकार हाम्रो जुन आदिवासीहरूको अधिकारको लागि त अहिले मात्र होइन, धेरै पहिलादेखि नै जुन मुद्दाहरू उठान भइरहेछ र 2072 सालको जनगणना संविधान लागू भइसकेपछि धेरै जुन कुराहरू चाहिँ त्यो संविधानले समेटेको छ, त्यही पनि त्यो संविधान अपूर्ण छ भने आदिवासी जनजातिले महासंघले पनि र आदिवासीको मुद्दा बोक्ने अभियन्ताहरू सबैले जुन यस 2072 सालको जुन संविधान अझै अपूर्ण छ भने तथापि 2072 सालमा धेरै कुराहरू चाहिँ आदिवासीको लागि अधिकारहरू दिएको छ। त्यो दिएको कुरामा कतिपय कुराहरू मध्ये लागू भएको छ, जस्तै अब आफ्नो भाषाको कुराहरू गर्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रो जुन पहलमा बागमती प्रदेशमा चाहिँ त्यही तमाङ र नेवारहरूको चाहिँ भाषा सरकारी कामकाजको भएको छ भने गण्डकी प्रदेशमा पनि मगर र जुन गुरुङको जुन भाषालाई चाहिँ सरकारी कामकाजको भाषाहरू जुन कामकाजको भाषा घोषणा जुन गर्न गइरहेछ। त्यसमा तथापि संविधानले दिएको धेरै कुराहरू चाहिँ सरकारी पक्षबाट चाहिँ अलिकति त्यसलाई चाहिँ लागू गर्नलाई चाहिँ अनकानी गरिरहेको अवस्थामा हामीले त्यसलाई लागू गराउनले धेरै पहलहरू गरिरहेको छ।
आदिवासी जनजातिको अधिकारहरूको संरक्षण गर्ने उद्देश्यले आएको विद्यमान नीतिहरूको कार्यान्वयन चाहिँ यहाँले कस्तो पाउनु भएको छ नि?
अब यसमा चाहिँ अहिलेको 169 भनेर हामीले जुन यो राष्ट्रले चाहिँ यो संविधानमा के अरे मतलब आइलो 169 के अरे सिग्नेचर गरिसकेपछि हामीले चाहिँ आइलो 169 चाहिँ लागू गर्नुपर्छ भनेको छ। त्यस्तै अहिले जुन नेपालको विकासको क्रममा विभिन्न जिल्ला ठुल्ठुलो जुन आयोजनाहरू जुन सडकहरू हाइड्रो पावरहरू अनि त्यस्तो गर्दाखेरि नेपालको आदिवासी जनजाति महासङ्घले चाहिँ आदिवासीहरूलाई एफिक भन्छ त्यसलाई पूर्ण अधिकार सहितको मन्जुरीनामा भनेर अथवा जानकारी सहितको मन्जुरीनामा भनेर भनिन्छ, त्यस्तो हुनुपर्छ भनेर पहल गरिरहेको छौँ। त्यस्तो कोही कोही ठाउँमा लागू पनि भएको छ तर सरकारले त्यो लागू गरेको छैन। त्यस्तो कस्तो आयोजनाहरूमा लागू भएको छ भने त्यो चाहिँ यो जुन एडिबीको लोन अथवा जुन वर्ल्ड ब्याङ्कको लोन अनि आइएफसीको लोनहरू भएको प्रोजेक्टहरू मात्रै त्यो लागू भएको छ र जनजाति महासङ्घको पहलमा त्यो अगाडि बढेको छ। बाँकी जुन ठुल्ठुलो आयोजनाहरू सरकारको अथवा चाहिँ अरू चाइनिज अथवा इन्डियन लोनहरूमा चाहिँ चलिरहेको आयोजनाहरूमा चाहिँ तिनीहरू भएको छैन। त्यस्तोहरूमा पनि हामीले चाहिँ हाम्रो नेपालको आदिवासीहरूको हकहितको लागि एक्टिभ हुनुपर्छ र हाम्रो चाहिँ भाषा धर्म संस्कृति सबैलाई संरक्षण हुनुपर्छ, त्यसलाई चाहिँ ठेस पुग्नु हुँदैन भनेर नेपाल आदिवासी महासङ्घले लागि परिरहेको छ।
अध्यक्षज्यू, अझै पनि संविधानले व्यवस्था गरेका अधिकारहरू पूर्ण रूपमा लागू भएका छैनन्, यी विषयलाई चाहिँ नेफिनले कसरी वकालत गरिरहेको छ?
आज पनि जुन नेपालको जुन संविधानले दिएकोहरू लागू भएको छैन। यसमा जस्तै यो संविधानमा नेपालमा आदिवासीहरूको स्वायत्त क्षेत्र विशेष क्षेत्र र संरक्षित क्षेत्रहरू जो संविधानले दिएछ यीहरू लागू गर्न सकेका छैन। यसमा हाम्रो विज्ञहरूको टोली राखेर र अहिले जुन नेपालको संसदमा जुन संघीय संसदमा अथवा प्रदेश संसदमा अथवा जुन गाउँ स्तरमा हाम्रो जुन जनप्रतिनिधिहरूलाई पनि राखेर चाहिँ यो कसरी चाहिँ लागू गर्न सकिन्छ भनेर चाहिँ नेपाल आदिवासी महासङ्घले पहल गरिरहेको छ। विशेष गरी चाहिँ यो संरक्षित क्षेत्र विशेष स्वायत्त क्षेत्र र यिनीहरूलाई चाहिँ लागू गर्नुपर्छ भनेर नेपाल आदिवासी महासङ्घले लागि परिरहेको छ।
आदिवासी जनजातिहरूको राजनीतिक सांस्कृतिक र आर्थिक अधिकारको संरक्षण र प्रवर्धन गर्न नेफिनले गरेका सम्झनालयका कामहरू चाहिँ कसरी सम्झनुहुन्छ?
यसमा त नेपाल आदिवासी जनजाति महासङ्घले अब विगत सालदेखि नै यो संविधानमा राखेको कुरा अब विभिन्न कुराहरूमा धेरै नै पहलहरू गरिरहेछ र आफ्नो वार्षिक कार्य कार्यक्रमहरू जस्तो अहिले पनि हामी आफ्नो कला संस्कृति र रैथाने प्रथाको निम्ति धेरै ठाउँमा चाहिँ लबिङ गरिरहेका छौँ। अहिले पनि हामी नेपाल आदिवासी जनजाति महासिधै योजना वार्षिक कार्यक्रमहरू पनि योजना विश्व आदिवासी दिवस मनाउँदैछौँ। साउनको 25 गते पर्छ, अगस्त 9 हो त्यसमा। त्यसमा भव्य साथ चाहिँ हाम्रो कार्यक्रम गर्छ। त्यसमा सबैजन जातीय संगठनले आफ्नो कल्चर र संस्कृति अनुसार चाहिँ त्यो कार्यक्रमहरू पनि मनाउने गरेका छौँ भने हामीले आफ्नो माथिल्लो तहदेखि तल्लो लेभलसम्म चाहिँ यो अधिकार के कुन कुन क्षेत्रमा के अधिकारहरू छ, कसरी जाने, कहाँतिर अधिकारहरू हनन भएको छ, यी कुराहरूमा चाहिँ हामीले पहल गरेर जानकारी गरेर अनि त्यो नभएको ठाउँमा हामीले जाने त्यसलाई लागू गर्नलाई बारम्बार प्रेसर गर्ने गरेका छौँ। र अरू चाहिँ अब संस्कृति जोगाउन, आफ्नो भाषा जोगाउन चाहिँ आफ्नै होरिजेन्टल, हाम्रो जुन नेपाल आदि जनजाति महासङ्घ दुईवटा जुन संगठन छ, एउटा होरिजेन्टल लेभलमा छ भने होरिजेन्टल के हो भने चाहिँ हाम्रो जुन सूचीकृत भएको आदिवासी जनजाति महासङ्घमा सूचीकृत भएको 59 जातिको जुन होरिजेन्टल भयो, ती जातिहरूले आफ्नो धर्म संस्कृति भाषा सबै आफूले संरक्षण गर्छन् भने भर्टिकल चाहिँ हाम्रो जुन नेपाल आदिवासी जनजाति महासङ्घको चाहिँ तल्लो तहसम्म चाहिँ हाम्रो जुन कार्य समितिहरू संरक्षण छ, ती कार्यले पनि आफ्नो जुन सबैजना आदिवासीको हक हितको लागि जुन सबै कुराहरू गर्छन्। र त्यसमा चाहिँ महासङ्घले जुन जुन कुरामा के चाहिँ विधिहरू भएको छ, के भएको छ, त्यो चाहिँ माथिबाट रेगुलर हामी चाहिँ मोनिटरिङ गरेर त्यसलाई चाहिँ लागू गर्दै गएका छौँ। र अहिले पनि अब हामीलाई चाहिँ 2072 सालको संविधानले दिएको कुराहरूलाई फेरि पनि अहिलेको सरकार, नयाँ सरकार गठन भइसकेपछि त्यो सरकारले संविधानमा चाहिँ संशोधनको कुराहरू ल्याएको छौँ। त्यसमा पनि हामी चाहिँ सचेत छौँ र 2072 सालको संविधानले दिएको अधिकारलाई कटौती नगरिकन अग्रगामी, अझ योभन्दा राम्रो अगाडि बढ्छौँ भने नेपाल आदिवासी जनजाति महासङ्घको चाहिँ स्वीकार्य हुन्छ। र 2072 सालको जुन संविधानले नेपालका आदिवासीहरूको हक हितको लागि जुन जुन अधिकारहरू दिएछ त्यसलाई कटौती गर्न भयो भने हामी चाहिँ त्यसको घोर विरोध गर्छौँ र त्यो कटौती गर्न दिन्नौ।
अहिले त देशमा 3 तहको सरकार छ, ती तिनै तहमा जनजातिको अधिकार स्थापित गरी पहुँच वृद्धि गर्न नेफिनले के कस्ता कार्यक्रम गर्दै आउनु भएको छ र यहाँहरूको भावी योजना के छ?
अब अहिले चाहिँ 3 तहको सरकार भए पनि जस्तो अब माथिल्लो तहको सरकारमा जस्तै अहिले 2075 संसदमा 80 चाहिँ हाम्रो आदिवासी जनजातिको छोराछोरी छन्, यिनीहरूले आदिवासी जनजातिको अधिकारको लागि लबिङ गराउन बेला बेलामा चाहिँ हामी बसेर चाहिँ छलफल गरेर यिनीहरूलाई चाहिँ हाम्रो संविधानले दिएको अधिकार के हो र कटौती भएको अधिकार के हो र हामीले चाहिँ पाउनु लबिङ गर्नुपर्ने अधिकार के हो भनेर एउटा प्रशिक्षण जस्तै हामीले चाहिँ लबिङ गरिरहेको छौँ भने त्यस्तै चाहिँ यो चाहिँ बागमती र कोशीको प्रदेशहरूमा जो 1 प्रदेशमा नै हामीले चाहिँ त्यहाँका संसदहरू लबिङ गरेका छौँ। त्यस्तै तरिकाले गाउँता र वडा नगरपालिकासम्म पनि हामीले चाहिँ यो कुराहरू लबिङ गरिरहेका छौँ र हामीले जहाँ जहाँ भ्याउँछौँ, जुन जुन स्थितिमा भ्याउँछौँ, जुन जुन स्टेज पाउँछौँ त्यहाँ चाहिँ यी कुराहरू सबै लबिङ गरेर अब अहिलेको चाहिँ उसमा चाहिँ आदिवासीको अधिकार र हक हितको लागि चाहिँ एकदम पूर्ण रूपमा हामी लागिरहेछौँ। त्यसरी चाहिँ अब अहिले पनि यो विश्व आदिवासी दिवस पछाडि तुरन्त फेरि हामी यहाँको संसदहरूसँग र राजनीतिक हाम्रो चाहिँ जो आदिवासीको अभियन्ताहरूसँग चाहिँ हामी राखेर छलफल गरेर अब त्यो सरकारले ल्याएको बारी संविधान संशोधनहरूको कुराहरूमा पनि हामी छलफल गर्छौँ। त्यसरी निरन्तर हामी नेपाल आदिवासी जनजाति महासङ्घ आदिवासीको हक अधिकारको लागि लागिरहेको छ।
हस्त अध्यक्षजी, व्यस्त समयको बावजुद पनि यहाँले कार्यक्रमको लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद।
वहाँ हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा। अब भने कार्यक्रममा पालो भएको छ छोटो सन्देशमूलक सामग्री सुन्ने।
जलवायु परिवर्तन र रेड सम्बन्धी जुनसुकै किसिमका नीति, योजना तथा कार्यक्रमहरू तयार गर्दा अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति अधिकार सम्बन्धी महासन्धि नम्बर 169 र आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्रले प्रत्याभूत गरेको जल, जंगल, जमिन र खानीमाथिको उनीहरूको स्वामित्व र नियन्त्रणको अधिकारलाई संवैधानिक, कानूनी र प्रशासनिक रूपमा सुनिश्चितता गर्नुपर्दछ।
नेपाल आदिवासी जनजाति महासंघ।
कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज सँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब भने हामी कार्यक्रममा मनाङको नासोङ एक तालमा भएको कार्यक्रमको बारेमा जानकारी दिनेछौ सहकर्मी वसन्ताबाट।
नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले साइनो परियोजना अन्तर्गत मनाङ जिल्ला नासोङ गाउँपालिका एक तालमा तीन दिने कार्यशाला सम्पन्न गरेको छ। सो क्षेत्रका आदिवासी जनजातिहरूलाई सहभागितामूलक दृष्टिकोण मार्फत उनीहरूको क्षमता र अधिकारको वकालत सम्बन्धमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उनीहरूको जीविकोपार्जन र आर्थिक स्थिरता प्रवर्धन गर्न प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणसँग सम्बन्धित ज्ञान र अभ्यासहरूको दस्तावेजीकरण र वितरणमा सहयोग गर्ने सांस्कृतिक सम्पदाहरू आदिवासी जनजातिको वासस्थान र भूगोलको संरक्षणलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो। तीन दिनसम्म सञ्चालन भएको सो कार्यक्रम जुन 27 29 तारिक अर्थात् असार 11 गतेदेखि 13 गतेसम्म आयोजना गरिएको थियो। तालिमले सहभागीहरूलाई प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणमा समुदाय र सरोकारवालाहरूको अधिकारको लागि प्रभावकारी रूपमा वकालत गर्न आवश्यक ज्ञान सिप र प्रेरणा प्रदान गर्न दिगो र समतामूलक अभ्यासहरूलाई अभिवृद्धि गर्न सिकाएको सहभागी बिना गुरुङले बताउनुभयो। कार्यशालामा विभिन्न समूह र उमेर समूहको प्रतिनिधित्व गर्ने आमा समूह, युवा क्लब, बुबा समूह, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय नेताहरू लगायत प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणको क्षेत्रमा वकालत गर्ने 120 जनाको सहभागिता रहेको थियो। सो तालिममा जलवायु परिवर्तन, यसका कारणहरू, प्रभावहरू र स्थानीय सन्दर्भमा अनुकूल र न्यूनीकरणका उपायहरू, जैविक विविधता, यसको महत्व, संरक्षण र व्यवस्थापनका उपायहरू, विद्यमान जैविक विविधता र समुदायको जीविकोपार्जनका साथै तिनीहरूको सांस्कृतिक र परम्परागत महत्व बीचको अन्तर सम्बन्धका बारे प्राथमिकता दिएको थियो।
आदिवासी जनजाति र प्रकृति बीच अन्यश्रित सम्बन्ध छ। प्रकृति र जैविक विविधतासँग हाम्रो सम्बन्ध जन्मदेखि मृत्युसम्म छ। यसै सन्दर्भमा हामीले आज तालगाउँका स्थानीयसँग प्रकृति र जैविक विविधताको महत्व र यसलाई जोगाउन के गर्न आवश्यक छ भनेर उहाँहरूको विचार संकलन गरेका छौ। सुनौ उहाँहरूको विचार।
मनाङ जिल्ला नासोङ गाउँपालिका वार्ड नम्बर 1 ताल। प्राकृतिक जैविक सम्पदा त्यो चाहिँ अब हाम्रो एकदम ठुलो महत्व छ हाम्रो, किनभने हाम्रो प्रकृति प्रेमी हो। प्रकृतिमा यही प्रकृतिमा हुर्केको, यही बढेको हुनाले अब प्राकृतिक चिजहरू चाहिँ एकदम महत्वपूर्ण छ। यसलाई चाहिँ अब हामी रोग बिरामी हुँदाखेरि हामी यही प्रकृतिका चाहिँ जडीबुटीहरू प्रयोग गर्छौँ र रुख बिरुवाहरू चाहिँ हाम्रो धेरै सम्बन्ध छ। हामी अब वस्तु बाहु पाल्ने भएको हुनाले घाँस दाउरादेखि घाँस सबै चाहिँ वन जङ्गलबाट पाउने भएको हुनाले यसको चाहिँ संरक्षण संवर्धन गर्नु अति आवश्यक छ। जैविक रूपमा पनि यहाँ धेरै अब यो मनाङ जिल्लामा चाहिँ यहाँ धेरै थरीका चाहिँ बोट बिरुवाहरू, धेरै थरीका चाहिँ जडीबुटीहरू छन्। यो जडीबुटीहरू चाहिँ अब भएसम्म चाहिँ हामीले चाहिँ संरक्षण गरेर राख्नुपर्ने छ। अब यो जनचेतनाको लागि अब यस्ता कार्यक्रमहरू चाहिँ धेरै जनमुखी छन्, सबैलाई चाहिँ एउटा जनचेतना जगाउने खालका चाहिँ हुने रहेछ। अनि त्यसैले आगामी दिनमा पनि यस्तो चाहिँ कार्यक्रमहरू चाहिँ सधैँ भइरह्यो भने हाम्रो लागि चाहिँ धेरै राम्रो हुनेछ।
बिना तामाङ, घर चाहिँ नासुङ 1 गापा तालमनाङ। अब जैविक विविधता भनेको पृथ्वीमा रहेका अब सजीव प्राणी तथा वनस्पतिहरूको भिन्नता, प्रकार, संख्या र तिनीहरू बीचको संयोजक नै जैविक विविधता हो र यसलाई चाहिँ तीन भागमा बाँडिएको छ। पारिस्थितिक प्रणाली विविधता र प्रजातिगत विविधता र वंशानुगत विविधता। आदिवासी र प्रकृति तथा वन जङ्गलसँग अब कस्तो सम्बन्ध रहेको छ भने, हामी आदिवासी प्रकृति तथा वन जङ्गलसँग सम्बन्धित छौँ भने, जस्तै उदाहरणलाई हेर्न सक्छौँ, हामी आदिवासी जनजातिहरू चाहिँ अब जङ्गल जमिनको छेउछाउमा बस्ने, अब उनीहरू चाहिँ कन्दमूल अब जङ्गलको स्रोतमाथि आश्रित भएर आफ्नो जीविकोपार्जन गर्ने। जस्तै अब राम्रो उदाहरणका लागि हामी अब राउटे तथा चेपाङलाई लिन सक्छौँ। उनीहरू चाहिँ अब सहरभन्दा धेरै टाढा जङ्गलमा बसोबास गरेर आइरहेका छन् र उनीहरूको जीविकोपार्जन नै जङ्गलमाथि निर्मित भएको हेर्न सक्छौँ। अलि पहाडी मुलुकमा गएर हेर्दा चाहिँ अब जुन बोटे शेर्पाहरू देख्न सक्छौँ, अब उनीहरू चाहिँ त्यताको अब जडीबुटीहरूलाई तिनीहरूमाथि निर्मित भएर यसको व्यापार गरेर तथा उपभोग गरेर जीविकोपार्जन गरिरहेका छन्। यिनीहरूलाई चाहिँ अब कसरी जोगाउन सक्छौँ भने अब एउटा युवाको भूमिका चाहिँ के रहन्छ भने अब यो जैविक विविधतालाई विनाश हुन दिनको लागि अब वन विनाशका कारण जीवन बर्बाद हुन सक्छ भन्ने खालका मनोवैज्ञानिक जानकारी तथा चलचित्र प्रदर्शित गर्ने र एउटा रुख काटे बापत दुईवटा रुख हुर्काउन प्रेरित गराउने बढी भन्दा बढीमा वृक्षारोपणमा जोड दिने वन मास्ने तथा चोरी तस्करी गर्नेहरूलाई कठोर भन्दा कठोर दण्ड दिने र जथाभावी बन्दरिलो कटानी खडानी गर्न नदिने र पशु पक्षी जीव जन्तुको शिकार तथा चोरी तस्करमा रोक लगाउने
अब जनजातिको घाँस बास कवास भन्ने नि यो प्राकृतिक जैव विविधता नै हो जस्तो लाग्छ जसमा अब त्यसमा पाइने बोट बिरुवा जडीबुडी तथा जीव जनावरहरू यही नै जैविक विविधताका तिनीहरू हुन् जसमा मानिसहरू पनि जनजातिभित्र पर्दछन् नेपालको सन्दर्भमा चाहिँ अब यो जनजातिहरू पुर्खेलीदेखि नै चल्दै आएको अब रिवाज अनुसार चालचलनलाई हेर्दाखेरि त यो एकदमै यो प्राकृतिकसँगै जोडिएको देखिन्छ त्यसमा अब हामीले अब भूमि पूजा गरिन्छ त्यसबाट घाँस दाउरा गरिन्छ यसलाई जोगाउनलाई त अब वृक्षारोपण गर्नु पर्यो प्राकृतिकलाई नै संरक्षण गर्नु पर्यो नि त अब त के अरे जङ्गलहरूलाई नि निगालोको कुर्चियाहरू अब ढोगाहरू यस्तोहरू बनाएर बजारमा बेचबिखन गर्न नि मिलिन्छ नि त होइन अब हामीले यो परमाणु शिवहरू सिक्दै आएर यो प्राकृतिकलाई चाहिँ हामीले जोगाइराखेका छौँ
ललिता गुरुङ नासोङ गाउँपालिका वार्ड नम्बर 1 ताल मनाङ जैविक विविधताको बारेमा भन्नुपर्दा पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पति बीचको भिन्नता प्रकाश तिनीहरूको जम्मा संख्या र तिनीहरू बीचको संयोजनालाई जैविक विविधता भनिन्छ हामी आदिवासी जनजातिहरू परम्परादेखि नै ढुङ्गा माटो ठुल्ठुला रुख बिरुवालाई पूजा आजा गरिएको हुनाले हामी आदिवासी जनजातिहरूले रुख बिरुवा चोरी शिकार आदिको संरक्षण गर्नुपर्दछ र आदिवासी जनजातिहरू प्रकृतिसँग हुर्केको हुँदा बोट बिरुवाहरूलाई जोगाएर राख्नु पर्दछ हामी आदिवासी जनजातिहरू जन्मदेखि मृत्युसम्म नै प्रकृतिसँग निर्भर भएको कारणले हामी आदिवासी जनजातिहरू प्रकृतिलाई पनि संरक्षण गर्नुपर्दछ जल वायु भूमि सन्तुलन राख्नु पर्दछ र माटोको संरक्षण पनि गर्नुपर्दछ हामी आदिवासी जनजातिहरू प्राकृतिकसँग नै रम्य हुँदा हिमाल पहाड र तराईमा जैविक विविधतामा भिन्नता भए पनि संरक्षण गर्नु आवश्यक छ जुन हामी प्राकृतिकलाई संरक्षण गर्न जल जमिनलाई बचाउनको लागि हामी आदिवासी जनजातिहरू यसमा निर्भर भएको कारणले यो जनचेतनामूलक कार्यक्रमहरू पनि समावेश गर्न पाए अति राम्रो हुन्छ
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93 थोप्लो 4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुसँगै म मिना गुरुङ बिदा हुन्छु तपाईँको साता सुखद रहोस् नमस्कार